नमस्कार, कार्यक्रम बदलेर नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी वाम गठबन्धन निर्माण र समानुपातिक सूची बुझाउन एमालेभित्र देखिएको रसाकसीबारे सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईसँग स्टुडियोबाट प्रत्यक्ष कुराकानी गर्दैछौ। राजनीतिको दुई विपरीत ध्रुव जस्तामा रहेका एमाले र नेकपा माओवादी केन्द्र मध्य दशैंमा सरप्राइज दिने गरी चुनावी तालमेल र पार्टी एकीकरण गर्ने घोषणामा पुगे। दुई ठूला कम्युनिष्ट पार्टीले चुनावी तालमेल हुँदै पार्टी एकीकरण गर्ने घोषणाले देशको आन्तरिक राजनीति मात्र होइन छिमेकसम्म तरंग ल्याएको छ। यसरी वाम गठबन्धन निर्माणको प्रयास भए पनि त्यसको एक घटक नयाँ शक्ति भने एक हप्ताभित्रै असन्तुष्टि जनाउँदै बाहिरिएको छ। असोज 19 गते 3 दिनभित्र तालमेल गर्ने सीट बाँडफाँड गर्न बनाइएको कार्यदलले अझै काम सकेको छैन। त्यस्तै घोषणा पत्र निर्माण समितिले पनि प्रारम्भिक ड्राफ्ट मात्र तयार पारेको छ। अर्कोतर्फ एमाले साना दलदेखि व्यक्तिलाई समेत पार्टीभित्र धमाधम भित्राइरहेको छ, तर उसले आफ्नो आन्तरिक व्यवस्थापन भने राम्रोसँग गर्न सकेको छैन। हिजो समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निकै सकस बिहोर्नु पर्यो। दिनभर जसो स्थायी समिति बैठक बसे पनि मध्यराति निर्वाचन आयोगमा डमी सूची मात्र बुझाएको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईसँग प्रत्यक्ष कुराकानी गर्दैछौ। कुराकानीका लागि उहाँ हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
हस्, नमस्ते प्रकाशजी।
एमाले र नेकपा माओवादी केन्द्र बीच चाहिँ चुनावी तालमेलका लागि बाँडफाँडको लागि कार्यदल बनाउनु भएको थियो, कार्यदलले काम कहाँ पुर्यायो?
दुई पार्टी बीचमा हाम्रो चुनावी तालमेल गर्दै पार्टी एकता सम्बन्धको यात्रामा पुग्ने हाम्रो उद्देश्य छ। त्यसको निम्ति आउने संसदीय चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि प्रत्यक्षका तर्फका सिटहरूमा हामी 60-40 को एउटा अवधारणाबाट जाँदैछौँ। त्यसको निम्ति दुवै पार्टीका नेताहरू बसेको एउटा कार्यदल बनाइएको छ र उहाँहरूले काम गर्नुभएको छ र औपचारिक ढंगले त्यो कसरी टुङ्गिएको छ भन्ने पार्टीका अफिसियल मिटिङहरूमा प्रस्तुत भइसकेको छैन। तर चाहिँ अनौपचारिक ढंगले थाहा भए अनुसार पहिलो चरणको चुनाव हुने जिल्लाहरूमा, जो पहाड़ी र हिमाली भेगका जिल्लाहरू छन्, ती जिल्लाको लगभग अधिकांश ठाउँमा कुन पार्टीका उम्मेद्वार उठ्दैछन् भन्ने कुरा चाहिँ लगभग हामीले टुङ्ग्याएका छौँ।
बाँकी क्षेत्रको चाहिँ बाँकी छ। दोस्रो चरणमा
हामीसँग समय पनि छ, किनभने नोमिनेसन, पहिलो चरणको नोमिनेसन चाहिँ 5 गते हो, कार्तिक 5 गते, र दोस्रोको चाहिँ कार्तिक 16 गते हो। त्यसो हुँदा हामीलाई अलिकति समय पनि छ। त्यो समयलाई सदुपयोग गर्दै हामी पार्टीको शीर्ष तहमा, पार्टीको माथिल्लो तहमा जुन सहमति भएको छ यो निर्वाचनमा, यो देशमा वामपन्थी प्रगतिशील शक्तिहरूको बीचमा एउटा गठबन्धन बनाएर स्थिर बलियो वाम प्रगतिशील सरकार निर्माण गर्ने जुन उद्देश्यका साथ हामी जाँदैछौँ र त्यो उद्देश्यलाई एउटै पार्टी निर्माण गर्ने तहसम्म पुर्याएर झन्नै 70 वर्षदेखि नेपालको कम्युनिष्ट आन्दोलनको अपेक्षा र पछिल्लो केही दशकमा कम्युनिष्ट आन्दोलनमा आएको विभाजनले नेपाली जनतामा ल्याएको एउटा निराशा, कुण्ठा, यी सबै कुरालाई अन्त्य गर्दै नेपाली जनतामा उत्साह जगाउने, जाँगर जगाउने र मुलुक राष्ट्रको निर्माणमा समेत आम जनताको सहभागितालाई सुनिश्चित गर्ने उद्देश्यले एउटा बलियो राष्ट्रिय दृष्टिकोण भएको पार्टी, सबै जाति जनजातिलाई जोड्ने पार्टी, तराई मधेस हिमाललाई जोड्ने पार्टी आवश्यक छ, जसको चरित्र प्रगतिशील छ, जसको काम गर्ने शैली लोकतान्त्रिक छ, जो मार्क्सवादी विचारमा विश्वास गर्दछ, त्यस्तो शक्तिलाई चाहिँ एकताबद्ध गर्ने जुन हामीले अभियान चलाएका छौँ, अवश्य पनि हामी त्यो ठाउँसम्म पुग्नेछौँ र त्यसैलाई मूर्त रूप दिन यो चुनावी तालमेल पनि हामी स्वस्थ।
तपाईँले जुन उत्साहका साथ राष्ट्रिय सभागृहबाट घोषणा गर्नुभएको थियो, तालमेल गरेर 60-40 मिलाउँछौँ भनेर जानुभएको थियो, त्यति सजिलो त देखिएन नि यो। जस्तै 3 दिनभित्र काम सक्छु भन्नुभएको थियो, 11 दिन भइसक्यो 19 गतिर आज। अब तपाईँ भन्दै हुनुहुन्छ पहिलो चरणको मात्र टुङ्ग्यायौँ भनेर, निकै सकस देखियो नि।
प्रकाशजीले ठिकै भन्नुभयो, यो सकसपूर्ण र अप्ठ्यारो काम नै हामीले थाले हो, सजिलो काम अवश्य पनि होइन। सजिलो काम भएको भए आजसम्म कम्युनिस्ट पार्टी विभाजित भएर बस्नु नै पर्ने थिएन। अनेक सैद्धान्तिक मतभिन्नता, वैचारिक मतभिन्नता, व्यक्तित्वको टकराव, जुङ्गाको लडाईँ, यी सबै कुरालाई झेल्दै विभाजन विभाजनका अनेक नकारात्मक शिक्षाहरू लिँदै एकताका पनि सकारात्मक सन्देशहरू लिँदै हाम्रो देशको वाम प्रगतिशील आन्दोलन यो ठाउँसम्म आएको छ। आजको नेतृत्व गरेको पुस्ताले जुन आफ्नो राजनीतिको उत्तरार्धमा आएर खास गरेर हाम्रो पार्टी अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कामरेड लगायत उहाँहरूका दौतरी नेताहरूले जुन निर्णय लिने साहस गर्नुभयो म त्यसको प्रशंसा गर्छु, किनभने हाम्रो देशमा एउटा पार्टीमा दुईटा समान स्तरका नेताहरू बस्न नसकेर पार्टी विभाजन भएको एउटा दुःखद इतिहास छ। बाबुरामजी छोडेर जानुभयो त्यो एउटा आउनुहुन्छ दुःखद कुरा हो, उहाँले नछोड्नु भएको भए हाम्रो देशका पाँच पाँचजना प्रधानमन्त्रीहरू जो जीवित छन् उनीहरू एउटै पार्टीमा बस्ने स्थिति हामी बनाउँदै थियौँ। त्यसैले यो कुनै सजिलो काम थिएन, असाध्यै चुनौतीपूर्ण काम नै हामीले उठाएका हौं र मुलुक र राष्ट्रको हितका निम्ति यो कदम उठाएका हौं। र यसले आउने पुस्तालाई, विशेष गरी नयाँ पुस्तालाई एउटा बलियो पार्टी हस्तान्तरण गर्ने, एउटा समृद्ध मुलुक हस्तान्तरण गर्ने, एउटा चाहिँ नेपाललाई विश्वमा सकारात्मक ढंगले चिनाउने त्यो उद्देश्यका साथ काम गर्ने, त्यो काम सम्पन्न गर्न सकिन्छ यो अभियानबाट भनेर नै हामीले यो थालेका हौं। चुनौती छन्, अप्ठ्यारा छन्, उकालीहरू धेरै छन्, तर पनि हामी हिम्मत हारेका छैनौँ कि हामी त्यो बाटोमा जान्छौँ र सफल हुन्छौँ।
तपाईँले बेसी यसो भनिरहँदा चाहिँ नयाँ शक्ति एक हप्ता पनि नबचिकन तपाईँहरूबाट बाहिरियो, के विषयमा कुरा मिलेन? बाबुराम भट्टराई चाहिँ वाम गठबन्धनमा बस्नुहुन्छ भन्ने कुरामा तपाईँहरूले बाहिर औपचारिक रूपमा भने तापनि भित्रभित्र तपाईँहरू पनि आशंकामा हुनुहुन्थ्यो, हामी सञ्चार माध्यमले पनि त्यो कुरालाई चाहिँ आशंका गरिरहेका थियौँ, के कुरो मिलेन?
आजको दिनमा कुनै नकारात्मक टिप्पणी म गर्न चाहन्न, फेरि पनि हाम्रो जोड डाक्टर बाबुराम भट्टराईलाई यो वाम प्रगतिशील मोर्चामा फर्काउने नै हुन्छ, हामी त्यो कोसिस गर्छौँ। यद्यपि उहाँले नेपाली काङ्ग्रेससँग एउटा सहमति निर्माण गरेको भन्ने समाचार आएको छ, तर उहाँले बोकेको इतिहास, उहाँले निर्माण गर्न खोजेको समाज, उहाँले विश्वविद्यालयमा पढेका अनुभवहरू, खास गरी राजनीतिक विश्वविद्यालयमा उहाँले लिएका अनुभवहरू, शिक्षाहरू, जुन कुराबाट उहाँ दीक्षित हुनुभयो त्यस हिसाबले हिजो उहाँले जे निर्णय गर्नुभयो त्यो ठाउँमा उहाँ बस्न सक्ने स्पेसै छैन उहाँको लागि। कङ्ग्रेससँगको एलायन्समा उहाँको निम्ति स्पेस हामी देख्दैनौँ। केही क्षणिक घटनाबाट उहाँ त्यो ठाउँमा पुग्नुभएको छ, हामी उज्यालो रेडियो मार्फत पनि भन्न चाहन्छौँ उहाँलाई फर्किनुहोस्, फेरि यो वाम प्रगतिशील मोर्चालाई नै अझै कसिलो बनाऊ, यो देशको प्रगतिशील आन्दोलनमा, वामपन्थी आन्दोलनमा उहाँले धेरै नै महत्त्वपूर्ण योगदानहरू गर्नुभएको छ, खास गरी यसको सिद्धान्त निर्माणमा व्यवहारमा महत्त्वपूर्ण योगदान दिनुभएको छ, त्यसैले उहाँलाई हामी फर्काउने कोसिस चाहिँ गर्छौँ। यद्यपि फर्किनु भएन भने पनि आत्तिनु पर्दैन, निर्वाचनपछि पार्टी एकीकरणको अभियानमा उहाँ पुनः सामेल हुन सक्नुहुन्छ।
ठ्याक्कै कहाँनिर कुरो मिलेन बाबुराम भट्टराई चाहिँ एक हप्तामै यो गठबन्धन,
त्यो ठ्याक्कै मैले भन्न सक्दिनँ।
उहाँले चाहिँ 15% वा 15 सिट माग्नु भएको थियो,
अब होला त्यो चाहिँ नै कार्यदलमा बसेर छलफल भयो होला होइन। अब हामीहरू पनि अलिकति अतिवादी सोचका मानिसहरू छौँ कतिपय, एकताको अभियान अगाडि बढाउँदा अतिवादी र घमण्डी भएर त्यो सम्भव हुन सक्दैन। हामीले भनेका छौँ यो अभियान यदि हामीले मुलुकको निम्ति, राष्ट्रको लागि, जनताको लागि अगाडि बढाएका हौँ, आउने पुस्ताको भविष्यका निम्ति हो भने हामी सबैले कुनै न कुनै हिसाबको त्याग गर्न तयार हुनुपर्छ भन्ने मलाई लाग्छ। म चुनाव उठिरहेको ठाउँमा यदि मैले छोडेर एकता बलियो हुन्छ भने मैले त्यो त्याग गर्न तयार हुनुपर्छ, त्यस्तै अरू नेताहरूले पनि त्यो त्याग गर्न तयार हुनुपर्छ। कसैले पनि गलत दृष्टिकोण राखेर त्यो अभियान सम्भव हुँदैन, त्यसैले तपाईँले भने जस्तै सिटका केही तालमेलका कुराहरू पक्कै पनि त्यसमा केही जटिलता आयो होलान्, तर उहाँ हतारिनु हुन्थेन जस्तो लाग्छ, किनभने अझै पनि समय थियो, उहाँले 10-15 कति सिट भन्नुभएको थियो होला, त्यसलाई छलफल गर्दै जाँदाखेरि 5-7 मिल्थ्यो कि, अथवा चाहिँ होइन बाबुराम भट्टराईले मैले यत्रो ठूलो शक्ति निर्माण गरेँ म चुनावमा नउठे पनि यो अभियानमा छु भनेर पनि जान सक्नुहुन्थ्यो कि,
उहाँले बाहिर रूपमा 15 भए पनि भित्री रूपमा चाहिँ हामीलाई 5 प्रत्यक्ष देऊ न त गोर्खा दुई कैलाली
लगायत त्यो मिल्थ्यो, त्यो कुनै ठुलो कुरा थिएन, मिल्थ्यो। उहाँ अलिकति हतार हिँड्नुभयो, पाँचवटा सिट बाबुराम भट्टराईको नयाँ शक्तिलाई अथवा उहाँले निर्माण गरेको राजनीतिक एउटा शक्तिलाई दिने कुरा कुनै अनौठो कुरा थिएन। दिनेर लिने पनि फेरि यो होइन, मेरो शब्द म आफै फेर्ता लिन्छु, हाम्रो बिचमा एउटा त्यो सहमति बनाएर जान सकिन्थ्यो। मलाई लाग्छ के फ्याक्टरले उहाँ ज्यादा हतार हिँड्नुभयो, हाम्रो बाबुराम
सम्भावना कति छ? तपाईँले अघि पनि अलिकति कुरो उकाउनु भयो, उहाँलाई यो वाम गठबन्धनै फर्काएर
फर्काउन हामी अपिल गरि नै राखेका छौँ। हाम्रो पार्टी अध्यक्षले पनि उहाँलाई त्यसो नगर्नको निम्ति भन्नुभयो, होइन, माओवादीको साइडबाट पनि भनेको छ भन्ने मैले सुनेको छु। अब हामी कोसिस गर्छौँ, किनभने यो एउटा वृहत जब वाम प्रगतिशील मोर्चा बनाएर जाँदैछौँ भने बाबुराम भट्टराई त्यो मोर्चाभन्दा बाहिर बस्न मिल्दैन, होइन, उहाँलाई हामी एउटा यो मोर्चामा सामेल गर्ने त्यो कोसिस हाम्रो हुन्छ।
जस्तै अरू वाम घटकहरू जस्तै नेकपा माले, जनमोर्चा, नारायण विजयको चाहिँ नेमकिपा लगायतका दलहरूसँग चाहिँ तपाईँहरू संवाद नै हुनुहुन्छ?
संवाद छ हाम्रो,
उहाँहरूको कतिको प्रगति भएको छ?
हामी संवाद गरिरहेका छौँ उहाँहरू मध्ये शीर्ष नेताहरू उठ्ने चुनाव क्षेत्र, सम्भवत हामी दुवै पार्टीको सहमतिमा, माओवादी र एमाले दुवै पार्टीको सहमतिमा त्यस्ता केही सिटहरू हामीले छोड्नुपर्ने हुनसक्छ, त्यसमा हामी सकारात्मक छौँ।
भनेपछि उहाँहरूसँग पनि मिल्ने सम्भावना छ?
छ, मिल्ने सम्भावना छ, किनभने हामी एउटा वाम प्रगतिशील मोर्चा भनिसकेपछि अब साना तिना अथवा ठूला वामपन्थीहरू अलग बस्ने, अलग अस्तित्व जोगाउन सक्ने अवस्थै हुँदैन। त्यसो हुँदा उहाँहरू पनि यो मोर्चामा आउनुपर्छ होला, केही अब हाम्रा चाहिँ विगतका आग्रह होलान्, हाम्रा जार्गन शब्दका जार्गनहरू छन् होइन, ती कतिपय नमिलेका होलान् होइन। त्यसो हुँदाखेरि यसलाई भोलि व्यवहारबाट मिलाउँदै जाँदाखेरि हामी त्यस्तो रिजिड छैनौँ नेकपा एमाले, त्यसैले वामपन्थी आन्दोलनका शीर्ष नेताहरू चुनाव लड्ने केही क्षेत्रहरू, ती दुई चारवटा क्षेत्र हुनसक्छन् देशभरिमा, त्यस्ता क्षेत्रहरूलाई कन्सिडर गर्नुपर्छ भन्ने कुरामा एमाले पङ्क्तिभित्र हामी सकारात्मक छौँ।
तपाईँले यति उदारता देखाइरहँदा पनि फेरि यो हिजो समानुपातिको बन्दसूची हिजो बुझाउनेमा थियो, त्यसमा चाहिँ एमालेभित्र निकै ठुलो रडाको जस्तै देखियो। दमी सूची मात्र निर्वाचन आयोगमा पुगेछ, दिनभर स्थायी समिति बैठक बस्यो तर निर्णय नै गर्न सकेन। तपाईँहरूको आन्तरिक व्यवस्थापनमा त निकै ठुलो किचलो देखिने भने, जिल्लामा पनि लामो समयसम्म खटिएका कार्यकर्ताहरू नेताहरू चाहिँ विस्थापित हुनुपर्ने स्थिति, त्यो अवस्था त आउने भने?
अब यसमा केही हाम्रो कार्यशैलीगत अस्तव्यस्तता त भयो नै, त्यो स्वीकार्नुपर्दछ। व्यवस्थापकीय कमजोरी हो जस्तो लाग्दछ, त्यसमा पार्टीको नेतृत्वले त्यो कुरा बुझ्नुपर्छ। पार्टी जति ठुलो हुन्छ त्यति नै व्यवस्थित हुँदै जानुपर्छ। यदि हामीले पार्टीभित्र आफ्नो कार्यशैलीलाई, आफ्नो व्यवस्थापकीय प्रशासकीय कामलाई व्यवस्थित गर्न सकेनौँ भने यो मुलुक कसरी हाँक्छौँ भन्ने प्रश्न पनि त हामीमाथि उठ्छ नि। त्यसो हुनाले हामीमाथि नै जुन प्रश्न आइरहेको छ त्यसलाई हामी मिलाउँदै जान्छौँ। तपाईँले भने जस्तो ठ्याक्कै डमी लिस्ट त त्यो होइन, त्यो एउटा चाहिँ नै सक्कली लिस्ट नै हो, त्यो गएको छ। अब निर्वाचन आयोगले दिएको समय अवधिभित्र हामी त्यो लिस्टहरू सच्याउँछौँ, सच्याउने हामीलाई त्यो गुन्जायस छ, समय छ, त्यसलाई सच्याउँछौँ। तर नेकपा एमालेलाई एकताबद्ध बनाएर यो निर्वाचन अभियानमा हामी परिचालित गर्छौँ। समानुपातिक लिस्टहरू, तलबाट आएका सिफारिसहरू, त्यसको सबै समग्रतामा अध्ययन गरेर त्यसको अन्तिम सूची निर्वाचन आयोगले भनेको समयभित्र हामी बुझाउँछौँ।
एमालेको चाहिँ बन्द सूचीमा एउटा ठुलै कमजोरी जस्तो देखियो कि, निर्वाचन आयोगले चाहिँ बन्द सूची बुझाउन चाहिँ पार्टीको औपचारिक निर्णयको फोटोकपी पनि मागेको थियो, तर तपाईँले त्यो फोटोकपी नै दिन नसकिकन त्यो चाहिँ पछि ल्याउँछ भनेर बन्द सूची
दिएका छौँ। फोटोकपी हामीले स्थायी समितिको माइनेट फोटोकपी दिएका छौँ, चिठी पार्टी अध्यक्षको आधिकारिक चिठी दिएका छौँ, लिस्टहरू पनि 110 प्रतिनिधि सभाको नाम समावेश छ, त्यस्तै 220 होला सम्भवतः प्रदेश सभाको लागि, सबै नामहरू समावेश गरेर एउटा औपचारिकताको हिसाबले सबै प्रक्रिया पुरा गरिदिएका छौँ। तर त्यो अन्तिम सूची होइन हाम्रो, त्यसमा पर्याप्त काटछाँटको गुन्जायस छ, किनभने त्यसमा अलिकति सामूहिक छलफल हुन बाँकी छ। स्थायी कमिटीमा प्रत्येक व्यक्तिको नामको बारेमा छलफल हुन बाँकी छ, त्यसका आधार, त्यसका मापदण्ड बनाउन बाँकी छ। हाम्रो भनाइ के हो भने, विगतमा यो समानुपातिको लिस्ट वितरण गर्दाखेरि अलिकति समानता भएन, यो न्यायसङ्गत पनि कतिपय भएन, पहुँचवाला नेताहरूको ठाउँमा धेरै सिट जाने, अनि अन्यत्र ठाउँमा त राम्रो ध्यान नदिने, यस्तो खालको भएको छ। त्यसैले हामी केही मापदण्ड बनाउँछौँ, त्यसमा कमसेकम पनि एउटा जिल्ला यो प्रतिनिधि सभाको समानुपातिकमा एउटा जिल्ला नछुटोस्, त्यसो हुँदा 77 जना जान्छ, अनि प्लस चाहिँ नि अलिक ठूला जिल्लाहरू अति आवश्यक राष्ट्रिय व्यक्तित्वहरू ती मान्छेलाई राख्ने भने 110 जना त्यसरी जान्छ। अब 230 प्रतिनिधि यो प्रदेश सभाको समानुपातिकमा कमसेकम पनि 220 होइन, त्यसमा कमसेकम पनि एउटा निर्वाचन क्षेत्र नछुटोस्, प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नछुटोस्, यो हिसाबले हामी ध्यान दिन्छौँ। त्यसपछि अब विगतमा पनि समानुपातिकमा परेका मान्छेहरू अहिले पर्दैनन् होइन, तपाईँको जाने विभिन्न ढङ्गले त राजनीतिक नियुक्तिमा लिएका अवसर लिएका साथीहरूलाई हामीले कम प्रायोरिटीमा राख्छौँ, पार्टीमा लामो योगदान गरेका तर कुनै राजनीतिक अवसर नपाएका साथीहरूलाई विशेष प्राथमिकतामा हामीले राख्छौँ, अनि त्यो त अब क्लस्टरहरू छन् ती क्लस्टर मिलाएर हामी सूची चाहिँ
भनेपछि जसले अहिले समानुपातिक सूचीमा जुन निर्वाचन आयोग नाम गएको छ त्यहाँ पर्नेहरू पनि उत्साहित भइहाल्नुपर्ने स्थिति छैन, जो नपर्नु भएको छ उहाँहरूले पनि अब आशा मारिहाल्नुपर्ने स्थिति छैन, भनेपछि पार्टीले योगदानको आधारमा
हामीले पार्टीबाट अफिसियल्ली समानुपातिकको लिस्ट सार्वजनिक गरेका छैनौँ, त्यसको संशोधनको गुन्जायस भएको हुनाले नै, र निर्वाचन आयोगले पनि अन्तिम लिस्ट नआउँदासम्म त्यो सार्वजनिक गर्दैन। त्यसो हुँदा झ्याल ढोकाबाट कुनै ठाउँबाट साथीहरूले म समानुपातिकमा परेँ भनेर फेसबुकमा बधाई छाप्नुभयो भने म उहाँहरूलाई भन्न चाहन्छु कि तपाईँहरू पछि निराश हुन सक्नुहुन्छ, प्लिज त्यो काम नगर्नुहोस्। तपाईँको नाम काटिएर फेरि तपाईँ 3 दिन निष्क्रिय बस्नुभयो भने पार्टीको निम्ति घाटा हुन्छ, र उहाँहरूलाई म भन्न चाहन्छु अहिले नाम गएका सबै साथीहरू अमुक व्यक्तिहरू छन्, तपाईँहरू सबैको नाम काटिन पनि सक्छ, यतिखेर ख्याल गर्नुहोस्। त्यसैले ज्यादा उत्साहित पनि नहुनुहोस् र भोलि नाम काटियो भनेर निराश पनि नहुनुहोस्।
अलि यो गुटगत प्रभाव अलिक बढी पर्यो यसमा चाहिँ संस्थापन पक्षले बढी पेल्यो भनेर चाहिँ तपाईँले पनि आवाज उठाउनुभयो भन्ने कुरो छ, मिटिङहरूमा बैठकहरूमा नाम पनि त्यसै ढङ्गले गएका भन्ने कुरा आएका छन्।
त्यो त अब जिउँदो सत्य हो, हाम्रो देशका राजनीतिक पार्टीहरूमा गुटहरू छन्, समूह छन्, अब यो त ब्रह्माण्डमा यो पृथ्वीमा मान्छे भन्ने जाति हुँदासम्म गुट हुने नै भए, किनभने दिमाग चलाउँछ मान्छेले, त्यस कारणले उसले आफ्नो समूह पनि बनाउँछ, त्यसमा आत्तिनुपर्ने केही पनि कारण छैन। नेतृत्वको कुशलता भनेको त्यसलाई व्यवस्थापन गर्ने हो। यदि म मेरो पार्टीको अध्यक्ष भएँ भने मैले कसरी मेरो पार्टीभित्रका सबै विचार समूहका मान्छेहरू, सबै योगदान दिएका मान्छेहरूलाई म कसरी व्यवस्थापन गर्छु भन्ने त्यो मेरो कुशलता हो। यदि मैले त्यो गर्न सकिनँ भने म पार्टीको नेताको हिसाबले म अयोग्य ठहरिन्छु। त्यहाँ हरेक पटक नेता हुने मान्छेका निम्ति यो चुनौती छ। मलाई विश्वास छ हाम्रो पार्टी अध्यक्ष केपी ओली यो देशको एउटा चाहिँ नि प्रमुख नेता हुनुहुन्छ, आगामी दिनमा मुलुकलाई नेतृत्व गर्ने त्यो महत्त्वपूर्ण ठाउँमा पुग्दै पनि हुनुहुन्छ, मुलुकलाई एकताबद्ध पनि गर्नुपर्नेछ, पार्टीलाई एकताबद्ध गर्नुपर्नेछ, त्यसमा पनि नेकपा एमाले नेकपा माओवादी केन्द्र जस्ता ठूला कम्युनिस्ट पार्टीहरूलाई हामी एक ठाउँ ल्याएका छौँ र त्यसको पनि नेता हुनु छ। यो सबै परिस्थितिमा हाम्रो पार्टी अध्यक्षले एउटा सन्तुलित महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ भन्ने म अपेक्षा गर्छु, तर उहाँप्रति धेरैले आशा पनि गरेका छन्। एउटा आशा गर्न सकिने नेताको रूपमा उहाँ स्थापित हुनुभएको छ भने स्वयं आफ्नो पार्टीलाई मिलाउने क्रममा, स्वयं आफूले गठबन्धन बनाएका नेतृत्वलाई मिलाउने क्रममा उहाँले कुशलता पुर्याउनु होला, र त्यस्तो सहयोग उहाँले पार्टीभित्रबाट चाहँदाखेरि हर बखत हामी सहयोग गर्न तयार छौँ। हामी कुनै स्वार्थ बिना यो एकताको प्रक्रियामा लागेका हौँ। तपाईँलाई म बताउँ कि केपी ओलीको नेतृत्वको सरकारबाट माओवादी निस्केको दिन, त्यो दिन त हामीले माओवादीसँग छलफल गरेनौँ, अलिकति हामी बीचमा आक्रोशै थियो, तर त्यसको भोलिपल्टदेखि फेरि हामी र माओवादी बीचको संवाद सुरु भएको हो। बाहिर कति आक्रोशमा थियौँ नि, हामी द्वन्द्वमा थियौँ। अस्तिको चुनाव, स्थानीय तहको चुनावसम्म हेर्नुहोस्, मुख्य दुश्मन दल नै, अघि तपाईँले भन्नुभयो नि पृष्ठभूमिमा मुख्य दुश्मन दल नै माओवादी र एमाले हुन् कि जस्तो, केपी ओली र प्रचण्ड त अब कहिले हात मिलाउँदैनन् कि जस्तो अवस्था थियो यो
देशमा।
तर हामी त्यो अवस्थाको बीचमा पनि भित्र बसेर छलफलमै थियौँ, पार्टीको शीर्ष नेतृत्व पनि छलफलमै थियो। केपी ओली र प्रचण्डका बीचमा संवाद टुटेको थिएन, संवादको धागो चाहिँ जोडिएकै थियो। उहाँहरूभन्दा तल्लो लेभलका नेताहरूले पनि अथक प्रयत्न गरिनुभएको थियो, त्योभन्दा अझै तल्लो लेभलका हामी जस्ता मानिसहरू पनि दुई पार्टी बीचमा छलफल गरिराखेका थियौँ। त्यो प्रयत्नबाट यो निर्माण भएको हुनाले यसलाई जोगाउने दायित्व केपी ओलीको छ, प्रचण्डको छ, अरू नेताहरूको छ। यो ऐतिहासिक दायित्व र भूमिकालाई उहाँहरूले आजको चुनौतीपूर्ण अवस्थामा पनि सम्झिरहनु भएको छ भन्ने कुरा मैले बुझेको छु।
यो वाम गठबन्धनमा चाहिँ शीर्ष नेताको व्यवस्थापन अलिक बढी पेचिलो भन्यो।
स्वाभाविक, त्यो जहाँ पनि हुन्छ होइन। नेल्सन मण्डेला 27 वर्ष जेल बस्नुभयो, उहाँ छुटेर आएपछि त राष्ट्रपति हुनुभयो। उहाँलाई चुनौती थियो कि अरू दललाई कसरी समायोजन गर्ने, तर उहाँले विशाल हृदय देखाउनुभयो। आफू राष्ट्रपति हुनुभयो र जसले उहाँलाई 27 वर्ष जेलमा थुन्यो त्यसलाई ल्याएर डी क्लार्कलाई ल्याएर चाहिँ उहाँले उपराष्ट्रपति बनाउनुभयो। नेताको महानता हुने हो भने, नेताको विशाल हृदय हुने हो भने, नेताले मलाई गलत मान्छेहरूले गुट गरेर फालिदिन्छन् कि भन्ने डर नहुने हो भने होइन, फाले फाल्छन् नि, के फरक पऱ्यो होइन। एउटा राम्रो काम गरेका मान्छेलाई फाल्छन् भने त्यसलाई त जनताले त सम्मान त गरिरहन्छ नि। कुनै गलत नियतका मान्छेले फाले भने जनस्तरबाट त उसको सम्मान हुन्छ, उसका मलामी त घट्दैन। नेल्सन मण्डेलाको मलामी नेपालदेखि ब्राजिलसम्म होइन, जापानदेखि अमेरिकासम्मका मान्छे नेल्सन मण्डेलाको मलामी गए नि त, किन गए त, के स्वार्थ थियो त्यहाँ भने चाहिँ त्यो एउटा भावनाले तानिरहेको थियो नि, नेल्सन मण्डेलाका योगदानले तानिरहेको थियो। त्यसैले मलाई लाग्छ कि हाम्रो पार्टीका नेताहरू जो आफ्नो जीवनको उत्तरार्धमा हुनुहुन्छ, अर्को 5-7 वर्ष यो राजनीतिमा एक्टिभ भूमिका खेल्नु होला, अब उहाँहरूले सोच्ने भनेको त जनताको अपार समर्थन कसरी कायम राख्ने हो। मरेपछि पनि 100 वर्षसम्म उहाँहरूलाई सम्झिने योगदान उहाँहरूले कसरी गर्ने हो होइन। मैले कहिलेकाहीँ हाम्रो बैठकमा पनि भन्छु होइन, अब तपाईँहरू भनेर केही नेताको नाम लिएर होइन, अब तपाईँहरूले मलामी बढाउने कुरा सोच्नुहोस् है भन्छु मैले। त्यसो भनेर नेताहरू छिटो मरुन् भनेर होइन नि मैले, तर नेताहरू नबिग्रुन् होइन। सुन्नु न, अब गणेशमानको मलामी हामी किन गयौँ त, उहाँसँग हाम्रो विचार मिल्दैन थियो होइन। अझै काङ्ग्रेसभन्दा पनि भावुक भएर हामी गणेशमानको मलामीमा सामेल भयौँ। म त्यति बेला सम्झिन्छु, गृहमन्त्री हुनुहुन्थ्यो वामदेव गौतम, उहाँ स्पोर्ट्स सुज लाएर त्यो भिडमा, गृहमन्त्री जस्तो मान्छे आफै भिड पन्छाउँदै व्यवस्थापन गरिरहनु भएको थियो, काङ्ग्रेसहरू आफै दङ्ग पऱ्यो होइन, यो वामदेव के गर्छ भने होइन। अनि मनमोहनको मलामी किन आयो त काङ्ग्रेसहरू होइन। अनि मदन भण्डारी मर्दाखेरि देश विदेशबाट हामीले कसलाई आह्वान गरेका थियौँ मलामी हुन आऊ भनेर, भनेकै थिएनौँ नि, तर मान्छेहरू लाखौँ मान्छे आए होइन। सायद 49-50 सालतिर गिरिजाप्रसाद कोइराला चाहिँ नि केही कथम बित्नुभएको भए हामी मलामी जान्थ्यौँ कि जान्दथ्यौँ होइन। तर चाहिँ तपाईँको जब 62-63 आन्दोलन क्रान्तिपछि त्यो दौरानमा उहाँले जुन भूमिका खेल्नुभयो, हामीलाई बाध्य बनायो कि गिरिजाको पार्थिव शरीरमा हामीले पनि गएर फुल चढाउनु पर्ने, त्यो तान्यो कि उहाँले, उहाँको त्यो योगदानले तान्यो कि हामीलाई, हामी गयौँ नि होइन। त्यसैले कृष्णप्रसाद भट्टराईको मलामी कसले बोलाएको थियो होइन, हामी गयौँ। त्यहाँदेखि यो राजनीतिमा हामीले जीवनको उत्तरार्धमा कमाउने कुरा त्यही हो जस्तो लाग्छ।
यो अलिकति समावेशी समानुपातिकतिर आउँ, तपाईँहरू पार्टीभित्र एमाले त यो समावेशी समानुपातिकतिर त्यति धेरै सकारात्मक थिएन भनेर अहिले पनि भन्ने गरिन्छ, तर जुन दलहरू यो समावेशी समानुपातिकको कुरालाई चर्को रूपमा उठाएर लिएर जानुभयो, तिनै दलहरूलाई चाहिँ यो हिजोको बन्द सूची बुझाउँदाखेरि हामी निर्वाचन आयोगमा जाँदाखेरि चाहिँ निकै सकस परेको देखियो। तपाईँले कता कता यो चाहिँ अलि नचाहिँदो कुरा बढी ल्याएछौ कि यो राम्रा मान्छेहरू काटेर चाहिँ समावेशी समानुपातिकको नाममा अलिक कम योगदान गरेका मान्छेहरू त्यस्ता मान्छेलाई ल्याउनु पर्दा र एकदम मैदानमा खटेका कोर मान्छेहरू क्षमतावान मान्छेहरूलाई बाहिर पठाउनु पर्दा चाहिँ कस्तो अनुबोध गर्नुभएको छ यो प्रणाली?
अब प्रकाशजीले भने पहिलो कुरा म सच्याइहाल्छु, एमाले तयार नभएको यो संविधान बन्थ्यो त, यो संविधान त एमालेको अगुवाईमा बनेको हो नि त, एमाले नै सबभन्दा अग्रिम भागमा उभिएर संविधान बनाऊ भनेको थियो। त्यो बेलाका ठूला राजनीतिक दलका ठूला नेताहरूले कसरी खुट्टा कमाउँदै थिए म आज त्यो सम्झिन चाहन्न होइन, सबैलाई थाहा छ त्यो कसरी कहाँ कहाँको दबाब आएको थियो र साथीहरू भाग्न खोज्दै थिए भन्ने सबै थाहा छ। तर पनि हामी तीन पार्टी मूलत एमाले कङ्ग्रेस माओवादी एक ठाउँ आयौँ त संविधान बनायौँ, सबैको योगदान छ त्यसमा, एमाले विशेष भूमिका खेल्यो। एमाले भूमिका नखेलेको भए यो समावेशी समानुपातिक सिद्धान्त कसरी संविधानमा संस्थागत हुन्थ्यो, हुँदैन थियो, त्यो बिल्कुल गलत खुरा हो। अब कुनै पनि प्रणालीको सिस्टमको राम्रा पक्ष नराम्रा पक्ष सबै हुन्छन् प्रकाशजी होइन। अब समानुपातिकका केही राम्रा कुराहरू छन्, म त्यसलाई खुलेर प्रशंसा गर्छु, खास गरी अब भुइँ तहका मानिसहरू राजनीतिमा नीति निर्माण गर्ने ठाउँमा आए, जस्तो भनौँ न स्थानीय तहमा हामीले एमालेकै प्रस्तावमा वडा तहसम्म कमसेकम एकजना दलित महिला राख्नुपर्छ भन्यो, दलित मात्रै राखौँ भनेको थियो कि कतिपयले, दलित मात्रै राखिदिएको भए महिला आउने थिएनन्, पुरुषहरूको वर्चस्व हुन्थ्यो, एकजना पनि दलित महिला ओडाको सदस्यमा छिर्न पाउँथेन। तर आज हामीले दलित महिला भनेको नाताले दलित महिलाहरू देशभरि कतिवटा ओडा छन् ती ओडामा त एक एकजना त आए नि त कमसेकम पनि, ओडाको जुन कार्यालयमा कुर्सीमा उपर खुट्टी लगाएर दलित महिला बसेर भट्टराई बाहुनको नागरिकताको सिफारिसमा सही त गर्ने ठाउँमा आइपुग्यो नि त, होइन? यो एउटा ठूलो उपलब्धि हो, होइन? अरू चाहिँ विभिन्न हिसाबले अल्पसंख्यक जातिहरू, जनजातिहरू, पिछडिएको क्षेत्र, तराई मधेस, यी तमाम कुरालाई हामीले समावेशी सिद्धान्तबाट ल्याएका छौँ। हो, अब यसरी आउँदा कतिपय क्वालिटीमा गुणको पक्षमा कम्प्रोमाइज गरिन्छ, गरि नै राखेका छौँ हामी। मानौँ न कुनै बाहुन क्षेत्र एकदम योग्य छ तर ऊ लिस्टमा पर्दैन, कुनै अर्को जनजाति अथवा दलित त्योभन्दा कम योग्य भएर पर्छ, अथवा जनजाति अथवा दलित एकदम राम्रो योग्य छ ऊ पर्दैन, बाहुन क्षेत्रै पर्न सक्छ। यस्ता केही यसका चाहिँ डिमेरिटहरू, यसका अवगुणहरू हुन सक्छन्। तर म ठान्दछु कि यो अस्थायी प्रबन्ध हो, कि नेपालमा समावेशी यो चाहिँ आरक्षण प्रणाली यी अस्थायी प्रबन्ध हुन्। कमसेकम अर्को 15-20 वर्षमा हामी यो कुरामा पुग्नुपर्छ, नेकपा एमाले जस्तो पार्टी अर्को 15-20 वर्षमा हामी यो देशमा एक तहको आर्थिक समानता स्थापित गर्छौँ, हामी एक तहको सामाजिक समानता पनि स्थापित गर्छौँ, होइन? बाहुन र विश्वकर्माको बच्चा एउटै स्कुलमा पढ्छ, एउटै एजुकेसन लिन्छ, एउटैमा चाहिँ उसले चाहिँ क्वालिटी निर्माण गर्छ भने ऊ बाहुनसँग कम्पिटिसन गर्न सक्छ। त्यो बनाउने स्टेटले हो, राज्यले हो, पार्टीले हो, त्यो हामी गर्छौँ। तर 15-20 वर्षपछि क्रमशः यसलाई हटाउँदै लगेर एउटा प्रतिस्पर्धामा जान्छ।
अलिकति यो घोषणा पत्रको बारेमा कुरा गरौँ। अब तपाईँहरू पनि संयुक्त कार्यदल बनाएर घोषणा पत्र लेखनमा व्यस्त हुनुहुन्छ, प्रारम्भिक ड्राफ्ट चाहिँ तयार पार्यो भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ। के विषय समेट्छन्? अब तपाईँहरू बहुमत लिएर आउने, आगामी 5 वर्षसम्म निरन्तर सरकार चलाउने एउटा उद्देश्यका साथ अगाडि बढिरहनु भएको छ, ती घोषणा पत्रमा के कुरा समेटिँदैछन्, के कुरा राख्दै हुनुहुन्छ?
एकदमै सान्दर्भिक कुरा हो यो, होइन? वामदेव गौतम हामीतिरबाट लिड गरिरहनु भएको छ, माओवादीतिरबाट पनि साथीहरू हुनुहुन्छ, नेताहरू। अब हाम्रो गठबन्धनको नाम नै वाम प्रगतिशील गठबन्धन हो। वाम प्रगतिशील भनिसकेपछि यसको नामले चरित्रलाई स्पष्ट गर्छ, हामी प्रगतिशील हौँ। हामीले बुझेका छौँ कि नेपालमा राजनीतिक क्रान्ति, खास गरी पुँजीवादी प्रजातान्त्रिक राजनीतिक क्रान्ति हामीले सम्पन्न गर्यौँ। अब हाम्रो दायित्व नेपाली समाजमा रहेका आर्थिक असमानताहरूलाई अन्त्य गर्दै आर्थिक सम्पन्नताको दिशामा, न्यायसङ्गत ढङ्गले आर्थिक सम्पन्नताको दिशामा जाने, अर्को नेपाली समाजमा विद्यमान सामाजिक असमानताहरूलाई हटाउँदै सबै जाति जनजाति मधेस पहाडको बीचमा एउटा सम्मानजनक एकता निर्माण गर्ने, यो प्रगतिशील आन्दोलनको मूल गन्तव्य यही हो। र यो गन्तव्यमा अगाडि जाँदै गर्दा हामी समाजवादी दिशासम्म पुग्ने, यही भिजनको मातहत बसेर हाम्रा कार्यक्रमहरू, घोषणापत्रहरू हुन्छन्, होइन? त्यसमा राज्यको भूमिकालाई हामीले महत्त्वपूर्ण ढङ्गले बुझेका छौँ। आजकलको पुँजीवादी लोकतान्त्रिक शक्तिहरू राज्यलाई केही ठान्दैनन्, अथवा उनीहरूले चाहिँ त्यो खालको चाहिँ कुरा बुझ्छन्। तर हाम्रो जस्तो अविकसित मुलुकमा, चेतना स्तर पनि कम भएको ठाउँमा राज्यको भूमिका विशेष खालकै हुन्छ, होइन? विशेष खालको हुन्छ। त्यसैले राज्यलाई पनि प्रभावशाली ढङ्गले परिचालन गर्दै सामाजिक असमानताहरूलाई हटाउने, आर्थिक असमानतालाई हटाउने, समृद्धि हासिल गर्ने, यो दिशामै हाम्रो घोषणापत्र परिलक्षित
हुन्छ। यो तपाईँ अलिकति सैद्धान्तिक कुरा गर्नुभयो तपाईँले, जस्तै आर्थिक विकासको कुरामा,
आर्थिक विकासको सन्दर्भमा हामी हाम्रो जोड पूर्वाधारमा हुन्छ। सबभन्दा ठुलो कुरा कनेक्टिभिटी हो, पूर्वाधार हो, बाटोबाट यातायातबाट कनेक्टिभिटी हुन्छ कि रेलवेको माध्यमबाट कनेक्टिभिटीको कुरा हुन्छ, हवाई यातायातबाट कनेक्टिभिटी हुन्छ, सञ्चारबाट कनेक्टिभिटी हुन्छ। त्यस कारण पूर्वाधार, नेपालको सन्दर्भमा पूर्वाधारको विकासमा हाम्रो सबभन्दा बढी प्राथमिकता हुन्छ। त्यस्तै अब हामीले पहिचान गरेको हाम्रो देशको अर्थतन्त्रका मुख्य आधार के हुन् त भन्दा कृषि हो, पर्यटन हो, जलस्रोत हो, मानव संसाधन हो, होइन? यी चारवटा पक्षको विकासमा हामीले विशेष ढङ्गले फोकस गर्छौँ, होइन? विगतमा हामीले बनाएका बजेटहरू, नीति कार्यक्रमहरू, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदादेखि, माधव नेपाल, झलनाथ खनाल हुँदै, केपी ओली र कमरेड प्रचण्ड समेत आउँदाखेरि, प्रधानमन्त्री हुँदाखेरिका हाम्रा नीति कार्यक्रम र बजेटले नै हामीलाई छनक दिन्छ कि हामी कता जान्छौँ, होइन? त्यो बाटोमा हामी जान्छौँ। वैदेशिक नीतिको बारेमा अलिकति चर्चा गर्नु राम्रो हुन्छ जाँदा जाँदै। हामी लाई कतिपयले भनेका छन् यो गठबन्धन जुन बनाइयो चाइनाको उकसाटमा, यो सोध्नु भएन तपाईँले, सोधेको भए राम्रै हुन्थ्यो किनभने मान्छेले यो बुझ्न पनि खोजिरहेका छन्, चाइनाको उकसाटमा एकदम इन्डियाको यो होइन, इन्डियाको विरुद्धमा हामीले यो बनाएको होइन, हामी चाइना इन्डिया चीन भारत दुवै देशहरूसँग एकदमै मित्रवत सम्बन्ध र सन्तुलित सम्बन्ध, र हामी अपेक्षा गर्छौँ हाम्रा दुवै छिमेकीले हाम्रा चाहिँ नि बाध्यताहरू, हाम्रो राष्ट्रको चाहिँ स्वाभिमान कुखुराहरू उनीहरूले पनि बुझुन् र हामीलाई उनीहरूले सम्मान गर्ने कुरा उनीहरूले गरून्, उनीहरूलाई सम्मान गर्ने कुरा उनीहरूलाई हामी गर्छौँ, उनीहरूका चासोको विषयमा हामी संवेदनशील छौँ, हाम्रो चासोको विषयमा पनि उहाँहरू संवेदनशील हुनुहोस्, यति भए पुग्छ होइन। अब चाइनिजहरू चाहिँ अफ्रिकामा गएर लगानी गर्दैछन् भने नेपालमा एउटा राम्रो वातावरण भयो भने उनीहरू यहाँ लगानी गर्न आउँछन्। अब इन्डियालाई पनि मार्केट चाहिएको छ भने उसको छिमेकीको मार्केट गुमाएर ऊ अन्त मार्केट खोज्न गयो भने त्यसलाई चाहिँ पसिना काट्ने बाहेक केही पनि हुँदैन। त्यसैले यो आजको सन्दर्भमा सुपर पावर बन्न हिँडिरहेका हाम्रा दुईवटा छिमेकी मुलुकहरू आफ्नै छिमेकीमा अशान्ति फैलाएर अथवा यहाँ चाहिँ किचलो गरेर उहाँहरूलाई केही पनि फाइदा छैन होइन। यदि काश्मीर र पाकिस्तानको मुद्दा कुनै समयमा पहिले नै हल भएको भए
भनेपछि हामी सन्तुलित परराष्ट्र नीतिको
एकदम सन्तुलित परराष्ट्र नीतिको अवधारणामा जान्छौँ, लगानी खास छैन वैदेशिक लगानीदेखि नेपालीहरू नै अब वैदेशिक भन्नाले दुई खालको लगानी हुन्छ, विदेशीहरूको लगानी तर विदेशमा काम गर्ने नेपालीहरूको लगानी, त्यो दुवै लगानीलाई अहिले एनआरएनको चाहिँ अधिवेशन पनि चल्दैछ त्यो ठाउँमा पनि हामीले सन्देश पुर्याएका छौँ कि अब विदेशमा बसेर कमाएका नेपालीहरूले यहाँ लगानी गर्नुहोस्, तपाईँको लगानी सुरक्षित छ, यो कुरा ढुक्क हुनुहोस् कि राज्यले तपाईँलाई दिने प्रोटेक्सन संरक्षण दिन्छ।
मैले सोध्नै पर्ने क्वेसन एक दुईवटा छन्, हामी कार्यक्रमको अन्तिमतिर पनि आइपुगेका छौँ। यो वाम गठबन्धन बनिरहँदा तपाईँले यो खालको चुनावी नाराहरू दिइरहँदा चाहिँ नेपाली काङ्ग्रेसले चाहिँ यो वामपन्थी दलहरू मिलेर अविनायकवादको चाहिँ अभ्यास सुरु गरे भन्ने खालको आरोप लगाइरहेछ, के छ अब एमाले फेरि त्यो काङ्ग्रेसले आरोप लगाएको बाटोतिर जान सक्छ?
होइन, त्यस्तै आरोप लाउने हो भने काङ्ग्रेसलाई पनि भन्न सकिन्छ, हामीले काङ्ग्रेस कुनै लोकतान्त्रिक पार्टी होइन भन्न सकिन्छ होइन, काङ्ग्रेसको के लोकतान्त्रिक चरित्र छ भन्न सकिन्छ, प्रश्नहरू उब्जाउन सकिन्छ। तर यो कुरा निश्चित हो कि संविधान निर्माण हुँदासम्म हाम्रो ध्यान, नेकपा एमालेको ध्यान नेपालमा राजनीतिक ध्रुवीकरण नहोस् भन्ने थियो, त्यो कोसिस गऱ्यौँ नि त हामीले, कङ्ग्रेस एमाले माओवादीको बीचमा सहमति निर्माण गर्ने, अरू मधेसी केन्द्रीय दलको बीचमा सहमति निर्माण गर्ने कोसिस भनेको ध्रुवीकरण नहोस् भनेर हामीले त्यो खोजेको हौँ। तर अब संविधान बनेर मुलुक एउटा राजनीतिक स्थायित्वको दिशातिर जाँदै गर्दा अब वैचारिक राजनीतिक हिसाबले आफ्ना कित्ताहरू स्पष्ट हुन्छ। अब कङ्ग्रेस र हाम्रो बीचमा सामान्यत अब व्यवहारमा त हामी हात मिलाउँछौँ, सँगै बस्छौँ, हिँड्छौँ, तर विचार कार्यक्रमको हिसाबले अब कङ्ग्रेस र हाम्रो गन्तव्य अलग हुन्छ। काङ्ग्रेस यो व्यवस्थालाई एउटा दक्षिणपन्थी विचारबाट, पुँजीवादी विचारबाट, अहिले चलिरहेका चाहिँ उदारवादी सिद्धान्तबाट, बजार नियन्त्रित अर्थतन्त्रको विकास गर्दै त्यतातिर जान खोज्छ। हामी यो व्यवस्थालाई समाजवादी दिशातिर लान खोज्छौँ, राष्ट्रिय पुँजीको विकास गर्दै, रोजगारीका कुराहरू खोल्दै, मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै, एक किसिमले भन्ने हो भने अलिकति छुचो भाषा हुन्छ, काङ्ग्रेसले हाम्रो देशको पुँजीलाई दलाल पुँजीमा रूपान्तरण गर्दै लान्छ, एमाले र यसले बनाएको मोर्चाले हाम्रो देशको पुँजीलाई प्रगतिशील तर राष्ट्रिय पुँजीमा विकास गर्दै लान्छ। हाम्रा बाटाहरू अब मेरो विचारमा राजनीतिक एजेन्डामा, हाम्रो राजनीतिक एजेन्डामा त हामी एक ठाउँ आयौँ तर संविधान बनायौँ, अब हाम्रा आर्थिक सामाजिक एजेन्डामा भिन्नता छन्। तर पनि म तपाईँलाई बताउँ, कङ्ग्रेस पनि कतिपय अर्थमा वामपन्थी देखिन्छ, किनभने उसको र हाम्रो घर्षणले, उसको र हाम्रो सङ्गतले हामीले काङ्ग्रेसलाई प्रगतिशील वामपन्थी बनायौँ, काङ्ग्रेस र हाम्रो सङ्गतले, काङ्ग्रेसले हामीलाई कतिपय अर्थमा डेमोक्रेट बनायो नि त, किनभने एक्लै अर्को तपाईँ प्रकाश देव म सङ्गत गरेपछि तपाईँको एक्लै व्यवहार, तपाईँको केही व्यवहार मैले चेन्ज गराउँछु, मेरा केही व्यवहार तपाईँले चेन्ज गराउनुहुन्छ। त्यस अर्थमा यसो एउटा पार्टीबाट हेर्दा काङ्ग्रेस पनि वामपन्थी जस्तो छ, अर्को पार्टीबाट हेर्दा एमाले पनि काङ्ग्रेस जस्तो छ, यो कुरा हाम्रो आम जनताले राम्रोसित बुझ्दैनन्।
यो अलिकति मैले अलि अगाडि नै सोधे पनि हुन्थ्यो, यो चुनावी परिणामका हिसाबले एमाले र माओवादीको जुन गठबन्धन छ तपाईँले कति अपेक्षा गर्नुभएको छ? यो 275 चाहिँ प्रतिनिधि
अब हामीलाई सुविधाजनक बहुमत आउनमा समस्या छैन, अब हाम्रो टार्गेट दुई तिहाई बहुमत हो, त्यसले संविधानलाई पनि कतिपय डेन्टिङ पेन्टिङ अझै गर्नु छ, हतारमा कतिपय बनाइयो होला, कतिपय नमिलेको होला, त्यसो भने संविधान संशोधनका निम्ति पनि दुई तिहाई चाहिन्छ। तर एउटा बलियो सुस्थिर राज्य चलाउन सुविधाजनक बहुमत चाहिन्छ, त्यसैले प्रदेश नम्बर 1-7 र केन्द्रीय प्रतिनिधि सभामा सबै ठाउँमा एमाले माओवादी सम्मिलित वाम प्रगतिशील गठबन्धनले सुविधाजनक बहुमत ल्याउँछ, हाम्रो लक्ष्य दुई तिहाईमा छ।
यो प्रत्यक्षतर्फ के कति आकलन गर्नुभएको छ? 165 तपाईँहरू दुई दल मिल्दाखेरि साके संख्यामा भन्दाखेरि
माने कंग्रेस साथीहरू आत्तिसक्नुभयो होइन? अब
कांग्रेस साथी हो भनेर एमाले माओवादीले आकलनै नगर्ने त हुँदैन।
मैले भने नि हामी दुई तिहाईको लक्ष्यमा जान्छौँ, त्यो प्रत्यक्षमा पनि तर समानुपातिकमा पनि दुवै मिलाएर हामी त्यहाँ जानको लागि प्रत्यक्षमा हामीले दुई तिहाई भन्दा बढी जित्नुपर्छ।
संख्यामा भन्दा प्रत्यक्षतर्फ 165 मैले दोहोऱ्याएर फेरि सोधेँ, कति आकलन गरिरहनु भएको छ तपाईँहरू आन्तरिक छलफलमा?
हामी 100 भन्दा माथि जित्छौँ।
100 माथि जानुहुन्छ? अब अलिकति तपाईँको व्यक्तिगत राजनीतितर्फ पनि फर्क्यौँ। तपाईँहरू तपाईँ चाहिँ यहाँभन्दा अगाडि दुईवटा चुनावमा 2064 र 70 चुनावमा काठमाडौँबाट चाहिँ उम्मेद्वार बन्नुभएको थियो, यति बेला चाहिँ नेकपा एमालेबाट ताप्लेजुङबाट सिफारिस हुनुभएको छ, तपाईँको मनस्थिति पनि हामीले बुझ्दाखेरि त्यहाँबाट उम्मेद्वार बन्नुहुन्छ जस्तो बुझिया छ, तपाईँ किन अब काठमाडौँ छोडेर फेरि ताप्लेजुङ फर्किनु भयो?
ताप्लेजुङमा केही प्रख्यात ठाउँहरू छन्, पाथिबडा मन्दिर छ जहाँ लाखौँ दर्शनार्थीहरू वर्षमा जान्छन्, कञ्चनजङ्घा हिमाल छ, स्वच्छ छ, अरुण के भन्छ तम्मर कावेली जस्ता एकदमै स्वच्छ पानी बग्ने नदीहरू छन्। यो कञ्चनजङ्घा पाथिभरा त यो कलकल बगेका अरू यो मजाले तम्मर कावेली जस्ता नदीहरूले मलाई भने कि तैँले फर्किनुपर्छ र म फर्किँदैछु।
अघिल्ला दुईवटा चुनावमा चाहिँ सफलता हात नपरेपछि अब योगेश भट्टराई फेरि जित्ने ठाउँ खोज्दै गयो भन्ने एक खालको गाइगुई पनि सुनिन्छ। फेरि
राजनीति गर्ने मान्छेले सुरक्षा पनि खोज्छ, त्यो अनौठो होइन। तर म यस्तो स्वभावको मान्छे हुँ, म अलिकति ज्यादर स्वभावको पनि छु, त्यसैले कहाँ जितिन्छ कहाँ हारिन्छ त्यति म दुईपल्ट म चुनाव नजित्दा पनि कतिपय मलाई संसदीय राजनीतिको अनुभवका हिसाबले घाटा भयो होला, तर पार्टी राजनीतिको हिसाबले उत्तिकै सम्मान माया मैले पार्टीको पङ्क्तिबाट पाइरहेको छु र पार्टीको केन्द्रीय सचिवसम्म आएको छु। र अब म आफै जन्मेको, म आफै हुर्केको, बाल्यकाल बिताएकोदेखि लिएर धुले स्कुलमा पढेको, उकाली ओह्राली ती सबै ठाउँहरूले मलाई एकपल्ट फर्केर तैँले यहाँ भूमिका खेल भन्यो त्यहाँको माटोले मलाई, त्यसो हुँदा त्यहाँको माटोको त्यो भावनालाई मैले सम्मान गर्नुपर्छ। त्यहाँको जुन राजनीतिक दल, म एमाले मात्रै भन्दिनँ, मैले ताप्लेजुङमा उम्मेदवारी दिने भन्ने कुराले एमालेका साथीहरू त स्वाभाविक हिसाबले उत्साहित छन्, एउटा माथिल्लो तहको नेता हामीले हाम्रो नेतृत्वमा पायौँ भन्ने उहाँहरूले बुझ्नु भएको छ। कङ्ग्रेस लगायत अरू दलहरूका साथीहरू माओवादीसँग हाम्रो समीकरण हुने नै छ। सबै राजनीतिक दलका साथीहरू व्यक्तिगत हिसाबले असाध्यै उत्साहित भएर सम्बोधित राखेको
हामी अन्तिम मैले पाएको छु। के अपेक्षा गर्ने ताप्लेजुङका नागरिकले, एकजना मतदाताको हैसियतले जस्तै ताप्लेजुङबाट चाहिँ रेडियो सुनिरहनु भएका एकजना श्रोताले
आजसम्म ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिहरूप्रति मेरो सम्मान छ, तर ताप्लेजुङका जनताले एउटा बेग्लै राजनीतिक नेतृत्व मबाट पाउनुहुन्छ, एउटा बेग्लै खालको, बेग्लै चरित्रको, बेग्लै म चाहिँ नि एउटा हैसियतको, र ताप्लेजुङलाई उलटपुलट गर्न, ताप्लेजुङको आर्थिक समृद्धिको हिसाबले, ताप्लेजुङका जनताको सामाजिक एकताको हिसाबले मलाई विश्वास छ कि म एमालेको चिन्हबाट लड्छु, जितेर पनि आउँछु, तर मैले त्यो काम गर्छु कि त्यहाँका राजनीतिक दलका सबै मानिसहरूसँग साथमा साथ, हातमा हात लिएर, उनीहरूको पनि सहयोग लिएर मैले काम गर्नुपर्छ, त्यसैले कोही पनि आत्तिनु पर्दैन मबाट, म सबैप्रति समान भाव, समान प्रेम राखेर जाने मान्छे हो।
हस्, धन्यवाद समय दिनु।
तपाईँलाई पनि धन्यवाद प्रकाशजी, उज्यालो रेडियो र यो रेडियो सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई पनि म धन्यवाद दिन्छु र दीपावली 2074 शुभकामना पनि भन्न चाहन्छु।
तपाईँलाई धन्यवाद। आजको कार्यक्रम बद्र नेपालमा हामीले एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईसँग समसामयिक राजनीतिक विषय र घटनाक्रमका बारे छलफल गर्यौं। उहाँसहित प्राविधिक साथी सङ्घर्ष विष्ट सहित हामी बिदा चाहन्छौ। धन्यवाद।